देखते हैं इंशा अल्लाह ताला। तफसीर आज की,
मा आला रसूली इल्लल बला, नहीं है हमारे रसूल पर मगर सिर्फ पहुंचा देना, हमारे रसूल पे और कोई जिम्मेदारी नहीं। अने अगर कोई ये कहता है कि रसूल ने पहुंचा भी दिया, फिर उसके बाद कोई ये समझता है कि आखरत में रसूल की पूछ होगी और मैं तो बस ये कह के बरी हो जाऊंगी और ये कह दूंगी, नहीं, रसूल की जिम्मेदारी सिर्फ, उनकी रिस्पॉन्सिबिलिटी सिर्फ इतनी थी कि वह पहुंचा दे, उन्होंने अपनी जॉब कर ली, आगे अमल करवाना उनकी जिम्मेदारी नहीं है, वो तुम्हारी जिम्मेदारी है। तुम्हारा काम है तुम मानो या ना मानो, तुम्हारा काम है तुम अमल करो या ना करो। मानता अलैहिम भी मुसाई तेर, अल्लाह ताला ने खुद फरमाया है नबी आप इनके ऊपर कोई दारोगा थोड़ी है, आपसे नहीं पूछा जाएगा ये जहन्नुम में क्यों पहुंच गए इतने सारे लोग, आपने इनको सही नहीं बताया था, ये नहीं पूछा जाएगा आपसे, आप सल्लल्लाहु अलैहि वसल्लम से क्या सवाल किया जाएगा, आपने पहुंचा दिया था, कयामत के दिन ये सवाल होगा, क्योंकि यही उनकी जिम्मेदारी थी, यही रिस्पॉन्सिबिलिटी अल्लाह ने दी थी उनको। और अब देखें, जैसे आज आप तक बात पहुंच गई, अब ना मेरी जिम्मेदारी है कि मैं आप पीछे पीछे फिरूं, अच्छा फलां स्टूडेंट क्या कर रही है, वो घर में क्या करती, नहीं, वो आपकी रिस्पॉन्सिबिलिटी, मेरा काम खत्म हो गया, मैंने बता दिया। इसी तरह हम भी जब आगे पहुंचाएं तो लोगों के पीछे ना पड़ जाए, उनके सरों पे सवार ना हो जाए कि अब हमें अमल करा के ही हटना, नहीं, ये नहीं आपकी जिम्मेदारी। अब क्यों नहीं ये ईमान ले आता, ये मुसलमान क्यों नहीं हो जाती, नहीं, आपकी जिम्मेदारी बस पहुंचा देना। पैगाम पहुंचाने के बाद अगला जो मामला है ना, वो अल्लाह और बंदे का है। फिर फरमाया वल्लाहु यालमु मा तुबदूना वमा तक्तुमून, फिर अल्लाह जानता है जो तुम जाहिर करते हो और जो छुपाते हो, अल्लाह ताला फिर कोई खैर कोई शर उससे छुपा हुआ नहीं है। इंसान जाहिर तो अच्छा अच्छा करता है और छुपाता क्या है, बुरा बुरा, मगर ये इंसानों के साथ मामला हो सकता है, अल्लाह से नहीं हो सकता, सबसे छुपा हुआ नहीं है। और हम खास तौर पे छुपाना किससे चाहते हैं, जो दाई होता है, जिस जो हमें बताने वाला होता है दीन की बात, उससे जरूर छुपाना चाहते हैं, उससे डरते हैं, तो उससे डरने की जरूरत नहीं, इसलिए कि वो सिर्फ वो जानता है जो तुबदून, जो माँ तुबदून, जो तुम जाहिर करते हो, वो और नहीं कुछ जानता। लेकिन जिसके साथ तुम्हें वास्ता पेश आना है, वो है जो दिलों के अंदर की बातों को भी जानता है, उसको जवाब देना है तुम्हें, उससे ही डरना चाहिए, किसी और से नहीं डरना चाहिए, किसी टीचर से, किसी और से, किसी से नहीं डरे। उसके बाद एक और गलत फहमी जो हमारे जहनों में होती है ना, उसका जवाब अगली आयत में दे दिया गया। और वो गलत फहमी क्या होती है, जब हम कोई गलत काम करते हैं, बच्चे भी देख लें, वो भी यही करते हैं, हम भी यही करते हैं, तो हम उसका एक्सक्यूज क्या देते हैं, सारे ही तो कर रहे हैं, वो भी तो करती है, वो भी तो करती है, और वो तो मुझसे भी बुरा कर रही है, अगर मैंने कर लिया थोड़ा सा तो क्या हो गया। तो अब ये देखें आयत नंबर 100, कुल ला यस्तविल खबीस वत्तैयब, याद रखो खबीस, ए नबी आप कह दें खबीस और तैयब दोनों बराबर नहीं हो सकते। वलो आजब कसरतुल खबीस, चाहे तुम्हें अच्छी लगे खबीस की कसरत, खबीस क्या है, खबीस में सारी चीजें आ जाती हैं, जो हराम हैं या जो बुरी हैं या जो गुनाह की हैं या जो कुफर की हैं या जो रद्दी हैं, और तैयब में हलाल चीजें, नेकी के काम, अच्छी चीजें, पाकीजा चीजें, ये सब तैयब है, ठीक है। अब इसमें सिर्फ खाने पीने की नहीं बात है या हलाल हराम कमाई की सिर्फ बात नहीं है, बल्कि इसमें हर तरह की जो भी, चाहे अमल में है, चाहे किरदार में है, चाहे दीन में, एक दीन खबीस है, कुफर खबीस है, और एक है तैयब इस्लाम है, तो यानी जितनी भी चीजें हैं ना, ओपन इसको छोड़ा है कि सब चीजों में एक तरफ नापाक चीज होती है और एक तरफ पाक होती है, और कसरत खबीस की तुम्हें अच्छी ना लगे, ये क्यों कहा गया, अगरचे अच्छी लगे तुमको कसरत खबीस की, जो कसरत होती है ना किसी भी चीज की, वो इंसान को बहुत मुतासिर करती है। कसरत में क्वांटिटी भी आ जाती है, क्वालिटी भी आ जाती है। कसरत मसलन है, अब आपको एक बात बताती हूँ जो हमारी बड़ी कमजोरी होती है, अगर हम किसी दुकान पे देख रहे हैं ना, बहुत रश है, باہر تک لوگ آ رہے ہیں, تو ہم نے نہیں بھی جانا نا تو اب ہم ضرور جائیں گے, ذرا دیکھیں تو صحیح کچھ نہ ضرور یہاں پہ کچھ مل رہا ہوگا, کیوں اتنے لوگ جو ہیں یہاں پہ, ایسا ہی ہوتا ہے نا. تو ہم کثرت سے بہت امپریس ہوتے ہیں, یہاں دیکھ لیں گے ہجوم بس اس سے امپریس ہو گئے, جہاں دیکھ لیں گے سارے لوگ یہ کام کر رہے ہیں, اب وہ چاہے کھڑکی سے چھلانگ لگا رہے ہیں اتنے لوگ, لیکن جو سارے لگا رہے ہیں تو میں بھی لگا دوں. کئی لوگ یہ بھی کہتے ہیں, بے وقوفی کی انتہا ہے, وہ یہ بھی کہتے ہیں جب جہاں پہ سارے جہنم میں جائیں گے چلو ہم بھی چلے جائیں گے, ایسا کیا ہو گیا, ایسے بھی لوگوں کے کہتے سنا. تو دین کی ہمیں دین اسلام کیا کہتا ہے کہ دیکھو خبیث چاہے اتنا ہو, اتنا ہو کہ مثلا پوری دنیا مل کے ایک گناہ کر رہی ہے تب بھی وہ کام صحیح نہیں ہو جائے گا, اس لیے کہ سارے ہی کر رہے ہیں. وہ تو وہ دیکھو وہ اتنا بڑا سائنٹسٹ ہے, وہ فلانا اتنی بڑا پی ایچ ڈی ہے, اور اتنے لوگ ہیں, وہ بھلا سارے ہی پاگل ہیں, ہم تو یہ بولتے ہیں بھلا سارے ہی پاگل, نہیں تو اگر سارے بھی پاگل ہو جائیں نا تو تب بھی وہ چیز صحیح نہیں ہو جاتی, خبیث خبیث ہی رہے گا چاہے سب بھی اس کو کرنا شروع کر دیں, اور طیب پاکیزہ چیز پاکیزہ ہی رہے گی چاہے کوئی بھی نہیں اس کو کر رہا ایک دو چار لوگوں کے علاوہ. اے ہمارا زندگی کا کیا رول ہوتا ہے, چلو تم ادھر کو ہوا ہو جدھر کی, جدھر سارے جا رہے ہیں نا ہم بھی بس اندھا دھند ادھر چلتے جاتے ہیں. تو سمجھے یہ کرائیٹیریا نہیں ہونا چاہیے تمہارا. فَاتَّقُوا اللَّهَ يَا أُولِي الْأَلْبَابِ, اللہ سے ڈرو اے عقل والو, اگر تمہاری کوئی عقل سلامت ہے نا تو کرائیٹیریا یہ مت رکھو. آپ دیکھ لیں آپ صلی اللہ علیہ وسلم جب اس دین اسلام کی دعوت دینی شروع کی تھی تو کون لوگ زیادہ تھے تعداد میں, کافر تھے, وہ تو بے شمار تھے, مسلمان تو مٹھی بھر تھے, لیکن باطل باطل ہی رہا چاہے کم لوگ چاہے زیادہ لوگ اس کے اوپر تھے, اور حق حق رہا چاہے کم تھے. انسانی ہسٹری اٹھا کے دیکھ لیں, ہمیشہ پیغمبروں پہ ایمان لانے والے ہمیشہ کم تھے اور دوسری طرف کے لوگ زیادہ ہوتے تھے. تو ہمیں یہ کرائیٹیریا نہیں رکھنا کہ بس جو زیادہ ہوں گے ہم بس ادھر ہی جھک جائیں, ادھر وزن ڈال دیں, نہیں, یہیں پہ تو ایمان کا امتحان ہوتا ہے, اور یہ امتحان بہت شدید ہوگا جب دجال آئے گا, کیونکہ اس کے پیچھے تو میجورٹی چل پڑے گی. اس وقت تو جن کے پاس بہت مضبوط ایمان ہوگا اور وہ یہ سوچیں گے کہ نہیں جو حق حق کیا چاہے اس کے اوپر کوئی بھی نہیں ہے, وہی بس قائم رہ سکیں گے, ورنہ تو سب اس کے پیچھے چلے جائیں گے. تو ہم دیکھیں یہ سارے بھی تو جا رہے ہیں, وہ کوئی پاگل ہے, اگر اس طرح آپ نے سوچا تو پھر تو ظاہر ہے کہ آپ حق پہ نہیں رہ سکتے. اصل میں مشکل یہ ہوتی ہے کہ جب برائی جو ہوتی ہے نا, جب بہت سارے لوگ کرنے لگتے ہیں تو انسان انسینسیٹیو ہو جاتا ہے, اس کے لیے حساس نہیں رہتا, پھر وہ اتنی بری نہیں لگتی. مثلاً آپ کسی ایسے ماحول میں اگر سارا دن رہتی ہیں جہاں پہ ابیوسو لینگویج یوز ہوتی ہے, گندے ورڈز بولے جاتے ہیں, تو شروع میں ایک دم سن کے انسان نہ پریشان ہوتا ہے, پھر اس کے بعد کیا ہوتا ہے, آہستہ سے امیون ہونے لگتا ہے, وہ برائی برائی نہیں لگتی, وہ لگتا ہے کہ اچھا یہ تو پارٹ آف دا اسپیچ ہے, پھر تھوڑے دن بعد آپ خود بھی بولنے لگتے. اسی طرح جب کوئی چیز کثرت سے ہونے لگتی ہے نا تو انسان کو وہ بس اچھی لگنے لگتی ہے, کہتے ہیں یہ تو اس طرح تو اسی سے تو کام چلتا ہے, کوئی ایسی بات نہیں, سب ہی کر رہے ہیں. اور اسی طرح دین میں بھی, ایون دین میں بعض بدعات آپ نے دیکھا ہے اتنی زیادہ رواج پکڑ گئی ہیں کہ اب میڈیا بھی ان کو ایسے کور کرتا ہے جیسے دین کا حصہ ہے. آپ دیکھ لیں گے لوگ بھی ان کو اتنا یعنی پابندی سے کرتے ہیں نا, اسٹرکٹلی اتنا ان کو فالو کرتے ہیں کہ ایسا لگتا ہے یہ دین ہے, اور اگر ان کو کہیں تو وہ کہتے ہیں لو سارے ہی کرتے ہیں, گھر گھر تو یہ ہو رہا ہے تو ہم کیسے نہیں کریں, یہ نہیں دیکھتے کہ یہ حق کیا ہے, طیب کیا ہے. اسی طرح مال میں دیکھ لیں, جب ہم کسی کو دیکھتے ہیں نا کسی کے پاس بہت پیسہ ہے, اب اس نے برانڈ نیم کے کپڑے, برانڈ نیم کا پرس, برانڈ کے جوتے فلاں یہ پہنے ہوئے, تو ہمیں اتنے متاثر, ہم امپریس اتنا زیادہ ہو جاتے ہیں ان سے, اور یہ نہیں کبھی سوچتے کہ یہ حرام کی کمائی سے اس نے لیا ہوا, حرام کی کمائی سے اس نے یہ پہنا, حرام سے اس نے یہ گھر بنایا, हमारे लिए एज लॉन्ग एज वो टिप टॉप है और उसके पास महंगी तरीन चीजें हैं, हमारे लिए उतना ही काफी है और हम इम्प्रेस होने लगते। मोमिन की नजर तो इस पे नहीं होती, वो ये नहीं देखता है किसकी चीज कितनी एक्सपेंसिव है कितनी, वो ये देखता है कि खबीस और तय्यब का जो फर्क है वो उसको सामने रखता। लेकिन अनफॉर्चुनेटली हमारी नजरें ना ऐसी चीजों से एकदम इतनी खुली की खुली फटी की फटी रह जाती। किसी की गाड़ी ऐसी देखेंगे किसी, आप देखें इसीलिए हलाल और हराम की तमीज नहीं रही ना लोगों में, क्योंकि हम जानते हैं बहुत सारे लोगों को, ऐसों को जानते हैं, वो चाहे आप सियासतदान हो, चाहे आप वो और लोग हो, चाहे कोई और बड़ा बिजनेस टाइकून हो, हमें पता है कि ये इनके पैसा कहाँ से आया है, कितना हराम है इसके अंदर। लेकिन फिर भी अगर वो हमारी बेटी का रिश्ता मांग ले तो हम फौरन देने को तैयार हो जाएंगे, क्योंकि हम देखते हैं वो कसरत खबीस की, हम जब देखते हैं ना तो उससे बहुत इम्प्रेस हो जाते हैं। और तैयब किसी पास हलाल है थोड़ा सा है तो वो हमें कोई मुतासिर नहीं करता। हालांकि देखें गार्बेज इतना ढेर पड़ा हो कि वो ढेर पहाड़ के बराबर बन जाए तब भी वो गार्बेज ही रहेगा, और उसके मुकाबले में सोने की आपके पास एक छोटी सी पेन है ना, रत्ती माशा जो होता है, रत्ती माशे बराबर भी सोना है तो वो सोना ही है। अब ये नहीं कि वो गार्बेज वो तो इतना ज्यादा है इसलिए वो मुझे अच्छा लगता और ये तो इतनी छोटी सी है, नहीं। तो इसलिए ये जिंदगी का हमें ये असूल बनाना है कि कभी भी कसरत हमें इम्प्रेस ना करे, कि हम सिर्फ बस कसरत को देखें और ये ना देखें कि खबीस को है या ये तय्यब है, ये हमारी नजरों से ओझल हो जाए और हम सिर्फ कसरत पे जा गिरे। तो आप समझ गए कि आमाल में हो, नेकी और बुराई में, अच्छा गुनाह भी चाहे सब कर रहे हैं, बहुत सारे लोग हैं, हम यहाँ पे हम जिस मुल्क में रहते हैं बहुत सारे लोग फहाशी के कई कामों में इन्वॉल्व हैं। अब वो खबासत है, बुराई है। अब ये नहीं है कि चूंकि ये इतने सारे लोग ये पहन रहे हैं या ऐसा करते हैं तो इसलिए वो ठीक है, वहां पे भी हमें ये देखना है कि तय्यब क्या है। आप देख लें गंदे पानी का नाला बह रहा होता है ना, उससे साफ पानी का एक गिलास काफी है। आपको कम पैसों की नौकरी मिल रही लेकिन वो हलाल है, वो हराम के बहुत सारे ढेर से भी बेहतर है। इसे इस आयत को याद रखिएगा, जिंदगी में फैसले जब करने होंगे ना तो ये बहुत आपको काम आएगी, ठीक है। फत्तकुल्लाह या उलिल अलबाब लअल्लकुम तुफ्लिहून, ताकि तुम फलाह पा जाओ, इसलिए अल्लाह का डर इख्तियार करो ए अकल वालो। अल्लाह का डर इसमें क्या होगा कि हम फैसला करते वक्त ये ना देखें कि क्वांटिटी किधर है, तादाद लोगों की क्या है, किधर है ज्यादा। हर चमकती चीज सोना नहीं होती, हर एक चीज को देख के उसके ऊपर गिर नहीं जाना चाहिए, रीझ नहीं जाना चाहिए। और हम ये ना देखें कि बहुत सारे लोग क्या कर रहे हैं, सब क्या करते हैं, उससे हम रोब में ना आ जाए। भलाई वही है, तय्यब वही है जो अल्लाह ने हमारे लिए पसंद किया। हम ये देख लेते हैं ना फिर कि आज फैशन क्या चल रहा है, फैशन वही चीज बनती ना जो सारे ही कर रहे हैं, अब सारे ही वैसा कर रहे हैं चाहे वो बुराई है, तो नहीं वो नहीं करना। अब देख लें कई चीजें, आप अभी भी नोट करें कई चीजें आज से शायद 50 इयर्स पहले वो बहुत बड़ी बुराई समझी जाती हैं, लेकिन आज अगर कोई बाप कहे अपनी बेटी को कि ये चीज गलत है तो माँ खड़ी हो जाती है आगे, कहती है कि नहीं 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 आप बस चुप करें, आपको क्या पता। आजकल ये सारा ये तो ट्रेंड ही ऐसा चल रहा है, कितने मयार मुख्तलिफ हो जाते हैं क्योंकि हम कसरत हबीस की कसरत से मुतासिर हो जाते हैं। वही जो 50 साल पहले एक बुराई थी आज वही फैशन और ट्रेंड्स हैं। या अय्युहल्लज़ीना आमनू, ए लोगो जो ईमान लाए हो, ला तसअलू अन अशिया, मत सवाल करो उन चीजों के बारे में, इन तो बदलकुम अगर वो जाहिर कर दी जाएं तुम्हारे लिए, तसुकुम तो बुरी लगे, सु बुराई से तुमको बुरी लगेंगी वो। ईमान वालों को एक एटिकेट सिखाया जा रहा है सवाल करने का, یعنی بعض چیزیں ایسی ہیں کہ اگر ان کے بارے میں جواب مل جائے نا تو انسان کو برا لگے گا، انسان کو پسند نہیں آئے گا، اس لیے منع کیا گیا کہ مت سوال کرو۔ ایک تو کثرت سوال ویسے ہی پسندیدہ نہیں ہے، لیکن اب اس کا تھوڑا سا آپ کو بیک گراؤنڈ بھی بتا دوں، بخاری میں ہے کہ انس بن مالک سے مروی ہے کہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم نے ہمیں خطبہ دیا اور خطبہ سن کے صحابہ کرام بہت رونے لگے۔ اسی اثنا میں ایک شخص آپ سے پوچھ بیٹھا کہ میرا باپ کون ہے، آپ نے فرمایا فلاں، اس پر یہ آیت اتری، کیونکہ ہو سکتا تھا کہ اس کا باپ وہ نہ ہو تو پھر اس کے لیے رسوائی ہوتی۔ اسی طرح بخاری مسلم میں ایک اور حدیث ہے کہ ایک دفعہ لوگوں نے آپ صلی اللہ علیہ وسلم سے بہت سوال شروع کر دیا، چنانچہ آپ صلی اللہ علیہ وسلم منبر پہ آ گئے، فرمایا آؤ اب جس کسی کو جو کچھ پوچھنا ہے پوچھ لو، جو پوچھو گے جواب پاؤ گے۔ صحابہ کہاں پھٹے، ایسا نہ ہو اس کے پیچھے کوئی بات ایسی ظاہر ہو جائے، تو جتنے بھی تھے سارے اپنے چہرے کپڑوں میں ڈھانپ کے اور رونے شروع ہو گئے۔ ایک شخص تھا جن سے بہت لوگ جن کو تانا دیتے تھے، باپ کا تانا دیتے تھے، باپ کے سوا کسی اور کی طرف نسبت کر کے بلاتے تھے، تو انہوں نے کہا کہ یا رسول اللہ میرا باپ کون ہے؟ آپ نے فرمایا حذافہ، انہی کے بیٹے تھے واقعی۔ پھر حضرت عمر کھڑے ہو گئے، فرمانے لگے یا رسول اللہ ہم اللہ کے رب ہونے پر، اسلام کے دین ہونے پر، آپ کے رسول ہونے پر راضی ہو گئے، ہم تمام فتنوں سے اللہ کی پناہ طلب کرتے۔ یعنی وہ ڈر گئے پھر نا، کثرت سوال کو آپ صلی اللہ علیہ وسلم نے پھر پسند نہیں کیا۔ وجہ کیا ہے اس کی؟ وجہ اس کی آگے بھی بیان کی گئی ہے، مگر ایک آپ کو ایک حدیث سے یہ بات مزید سمجھ آ جائے گی کہ مسند احمد میں ہے نا کہ جب یہ آیت اتری کہ اللہ تعالیٰ نے بیت اللہ کا حج فرض کیا ہے ان کے لیے جو استطاعت رکھتے ہوں، تو ایک آدمی اٹھ کے کہنے لگا کہ کیا ہر سال حج فرض ہے؟ آپ صلی اللہ علیہ وسلم خاموش ہو گئے، آپ نے رخ دوسری طرف کر لیا، پھر اس نے ادھر سے آ کے پوچھا کیا ہر سال حج فرض ہے؟ آپ صلی اللہ علیہ وسلم پھر خاموش رہے، پھر تیسری دفعہ پھر پوچھا، آپ نے فرمایا ہر سال نہیں ہے، اور اگر میں کہہ دیتا تو ہر سال فرض ہو جاتا اور پھر تم سے ادا نہیں ہونا تھا۔ تب یہ آیت اتری، ترمذی اور ابن ماجہ میں یہ روایت ہے۔ تو یعنی انسان جب بہت کثرت سے سوال کرتا ہے نا تو بعض چیزیں جو فرض نہیں ہوتی وہ فرض ہو جائیں گی۔ مثال کے طور پہ اب جیسے یہ مثال ہے، یا کوئی پوچھے تراوی کیا فرض ہے، روزہ رکھنے کے لیے تراوی فرض ہے؟ اب اگر دیکھیں آپ صلی اللہ علیہ وسلم کہہ دیتے کہ ہاں فرض ہے تو وہ فرض ہو جانی تھی۔ اس لیے کہا گیا کہ جیسے 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 دین تمہارے سامنے آتا جائے ویسے اس کو لیتے جاؤ، مطلب کثرت سوال نہ کرو، اور خاص طور پہ ایسے سوال کہ اگر ان کا جواب دے دیا جائے تو پھر بھی تمہیں مشکل ہو جائے گی، پھر ظاہر ہے انسان مشکل میں پڑ جائے گا نا۔ ہر سال اگر فرض کر دیا جاتا تو پھر کتنا مشکل ہوتا، کیا سب کے لیے پوسیبل ہوتا؟ تو اللہ تعالیٰ نے اپنی حکمت سے کچھ باتوں کو ویسے ہی چھوڑ دیا، اب ان کے اوپر کھوج کرید کرنا، پوچھتے جانا، بلا وجہ پوچھتے جانا، اس سے انسان کے اوپر مشکل آتی ہے۔ یہ ریلیونٹ یا باتیں پوچھتے جانا، وَإِن تَسْأَلُوا عَنْهَا حِينَ يُنَزَّلُ الْقُرْآنُ تُبْدَى لَكُمْ، اگر سوال کرو ان کے بارے میں جس وقت قرآن نازل کیا جاتا ہے تو ظاہر کر دی جائیں گی تمہارے لیے، اس وقت جس وقت قرآن اتر رہا تھا اگر اس وقت وہ باتیں پوچھی جاتی تو وہ ظاہر کر دی جاتی۔ کوئی چیز مثلا یہ حلال ہے کہ حرام ہے، اب اگر اس پہ خاموشی ہے تو اگر کر بھی لیں گے تو تب بھی کوئی گناہ نہیں، اگر نہیں کریں گے تب بھی کوئی گناہ نہیں، لیکن اگر حلال یا حرام کی کیٹیگری میں وہ ڈال دی جائیں یا فرض اور گناہ کی کیٹیگری میں ڈال دی جائیں، تو اگر نہ کیا تو گناہ کر لیا، اگر کر لیا تو حرام کر لیا، وہ بہت لائف مشکل ہو جاتی۔ تو جس وقت قرآن اتر رہا تھا اس وقت تو فوراً فوراً اس کے اوپر جواب دے دیا جاتا، کتنا مشکل ہو جاتا۔ ایون اب تو قرآن اتر چکا ہے، کیا اب کثرت سوال کر سکتے؟ کیا اب بہت ساری سوالات ایسے کر سکتے؟ ایک تو بات یہ کہ جن چیزوں کا جواب وحی کے ذریعے صرف دیا جا سکتا ہے ان سوالوں کو پوچھنے کا اب کیا فائدہ، کیونکہ اب تو کوئی بھی جواب نہیں دے سکتا، اب وحی تو نہیں اتر تھی۔ اب مثلا کوئی روح کے بارے میں پوچھنے شروع جائے گا بیکار کے سوالات، برزخ کی زندگی کے بارے میں بہت سارے لوگ اتنے ریلیونٹ کوسچنز پوچھتے جاتے ہیں جن سے ان کا کوئی عمل کا تعلق ہی نہیں، کہ اب وہ قبر کے اندر کیا ہو رہا ہے اور وہاں پہ کیا کر رہی ہیں اور روحیں کیا کر رہی ہیں اور انبیاء کیا کر رہے ہیں اور فلاں کیا کر رہے ہیں۔ یعنی بیکار سوالات کیے جانا، اس سے جس وقت قرآن اتر رہا تھا اس وقت تو یہ تھا کہ हो सकता है कि वो चीजें फिर फर्ज कर दी जाती, फिर लोगों के लिए मुश्किल होती। तो उस वक्त के मुसलमानों को क्या कहा जा रहा है कि बी कॉशियस, एहतियात करो सवाल करने में भी। इसीलिए आप देखें सहाबा कराम बहुत कम सवालात किया करते थे, अक्सर वो वेट करते थे कोई बद्दू आए और आके आप सल्लल्लाहु अलैहि वसल्लम से कोई सवाल करे तो हम भी सुन लें। अफल्लाहु अनहा, दरगुजर कर दिया अल्लाह ने उनसे। दरगुजर का मतलब क्या है यहाँ पे, अफा का मतलब क्या है कि वो जिन चीजों के बारे में दीन खामोश है ना, उनको अल्लाह ने इग्नोर कर दिया। ये नहीं कि अल्लाह ताला भूल गए हैं, ये नहीं है। अब हम तो सोचते हैं कि पता नहीं हमने ही पूछना है तो वो बात अब याद आएगी, अल्लाह माफ करे। अल्लाह ताला ने जिन चीजों के बारे में खामोशी इख्तियार की है ना, कुछ बताया नहीं है, तो वो हमारी अपनी भलाई के लिए। अब इस वक्त हम कर लेंगे भी तो ठीक है, नहीं भी करेंगे तो ठीक है, लेकिन अगर उन चीजों के बारे में कोई क्लियर अहकाम आ जाते और फिर हम ना करते हैं, मुश्किल में पड़ जाते। अब इसको इस मिसाल से देखना, मसलन मैं आपको टेस्ट, आप में से कोई पूछे टेस्ट रेड पेन से करना है या चलो ब्लू पेन से करना है या ब्लैक से करना है। अब इससे पहले आप चाहे ब्लैक से करते, चाहे ब्लू से करते, चाहे रेड से करते, कुछ से भी कर लेते। अगर मैं कह दूं, अब किसी ने पूछा, पूछने की वजह से अब मैं कह दूं नहीं आप सिर्फ ब्लू पेन से कर सकते हैं, अब क्या होगा? अब अगर कोई काले से करेगा या रेड से करेगा तो उसके नंबर कटेंगे। समझ आ गई ना बात? यानी सवाल करने की वजह से अपने ऊपर इंसान पाबंदियां लगवा लेता है, और खास तौर पे उस वक्त जब कुरान उतर रहा था तो अल्लाह ताला ने जिन पे खामोशी इख्तियार की है, तुम भी उस पे उन बारे में खामोश रहो। और हदीस में आता है कि मुसलमानों में सबसे बड़ा गुनाहगार वो है जिसने किसी चीज की के बारे में पूछा जो हराम नहीं थी, फिर इसके सवाल की वजह से वो हराम हो गई, तो ये गुनाहगार हुआ। तो इसने सवाल किया तो हराम हो गई, पहले अगर कोई चीज थी तो पहले तो अगर कोई कर लेता तो कोई इसके बारे में हुक्म था ही नहीं, तो कोई मसला नहीं था, ठीक है। अब इसके सवाल करने की वजह से वो हराम हो। और हदीस में अल्लाह ताला ने फराइज मुकर्रर कर दी, फराइज जो है ना फिक्स है ना, उन्हें जाया नहीं करना, हदें बांध दी हैं उनको ना तोड़ना, जो चीजें हराम कर दी हैं उनकी हुर्मत को संभालो, जिन चीजों से खामोशी की है, ये है ना यहाँ पे अफल्लाहु अनहा, अल्लाह ने खुद ही खामोशी की है, सिर्फ तुम पर रहम खा के भूल के नहीं, तुम भी फिर अब उसकी पूछ गिछ ना करो। समझ आई? अब तुम्हें जरूरत नहीं कि अब उसको कुरेदने शुरू कर दो, अच्छा फिर इसके बारे में क्या, ये तो जरूर बताए ना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुझे छोड़ दो उसके बारे में जिसमें तुम्हें छोड़ दिया गया, जिसमें मैंने तुम्हें छोड़ा है उनमें तुम भी मुझे छोड़ दो, यानी उनका सवाल ना करो। तुमसे पहली कौमें हलाक हुई हैं अपने अंबिया से बहुत सवाल करने की वजह से और इख्तलाफ की वजह से। देखिए ये आदत ही अच्छी नहीं है, सिर्फ दीन के मामले में नहीं, आम रोजमर्रा जिंदगी के में मामले में भी उन चीजों के बारे में सवाल करना कि अगर वो जाहिर कर दी जाए तो आपको बुरी लगेगी। मसलन बाज औरतों की आदत होती है अपने शौहरों से पूछेंगी, अब आप ये बताएं कि अगर मैं मर गई तो आप शादी करेंगे कि नहीं, या मुझसे पहले शादी से पहले आप किसी और को तो नहीं पसंद करते थे, आप अगर वो सच कह देगा तो तब भी उसकी शामत, अब झूठ बोले तो तब गुनाह में पड़े। फिर कहते जन्नत में जाके आप बताएं हूरों को लेंगे और या हूरों को छोड़ देंगे मेरी खातिर, अब अगर वो कहेंगे नहीं बस मैं तो तुम्हें ही लूंगा तो तब झूठ है, अगर वो कह दे नहीं मैं तो हूरों को भी लूंगा तो तब बीवी नाराज होगी, अब तुम्हें बुरा लगेगा अगर वो सही जवाब दे दे तो। बात को ये है वो खोज कुरेद में, अब कसम खा के बताएं कि मेरे अलावा किसी और औरत के साथ तो नहीं आपके कोई चक्कर चल रहा, अब अगर वो इसका हुआ तो भाई तुम्हें बुरा लगेगा, तुम्हारी अपनी जिंदगी अजीरन हो जाएगी। तो बाज मामला जो छुपे हैं उनको छुपा ही रहना तुम्हारे लिए बेहतर है, लेकिन हमें शौक होता है इतना कुरेदने का, इतना उसका कि ये एक मिजाज है इंसान। फिर दीन के मामले में भी ऐसा ही है, अब दीन के मामले में जिन चीजों पर अमल करना है, जो अमल की बातें ना उनकी हमें कोई फिक्र नहीं होती, लेकिन उसके अलावा अभी किसी को बुला लेना यहाँ पे किसी स्कॉलर को कि आप आ जाएं, अब यहाँ पे सवालात सवाल जवाब के लिए आ रहे हैं, तो देखें रमजान में ऐसे होता है ना दौरा कुरान के बाद जब सवाल जवाब का सेशन होता है, पता नहीं लोग जिन्होंने दौरा कुरान सही से सुना होता उनके पास तो इतनी ताकत ही नहीं रहती रोजे में कि उसके बाद भी सवालों के लिए बैठे रहे तीन देर तक, मगर तीन चार घंटे भी गुजर जाएंगे ना सवालात नहीं खत्म होते, और जरा देखा करेंगे सवालात होते किस नौयत की। बाज लोग तो सिर्फ इसलिए सवाल करते हैं अगर देखें तो सही इनको क्या आता भी है कुछ के नहीं आता, और बाज ने बस बात करनी होती, कुछ ना कुछ उन्होंने कहना होता, जो बात दिमाग में आ जाती है ना वो पूछने बैठ जाते, چاہے اس کا عمل سے کوئی تعلق ہے نہیں ہے، آپ کی زندگی سے تو کوئی تعلق ہے یا نہیں ہے، نہیں، بس سوال پوچھے جانا، اور اس سے اپنا بھی وقت ضائع کرتے ہیں، دوسرے کا بھی ضائع کرتے ہیں۔ ویسے سوال کرنا آدھا علم ہے، لیکن بے مقصد سوال کیے جانا، کہ آپ بیٹھے ہوئے کوئی چیز دماغ میں آ جانا۔ بہت ساری دفعہ گروپ انچارجز مجھے پوچھتے ہیں یہ سوال کیا انہوں نے، اور وہ اتنے بیکار سوال ہوتے ہیں کہ وہی سوچ میں آتے ہیں کہ ان لوگوں کے پاس بیکار ٹائم ہے، فالتو ٹائم ہے، ایسے لگتا ہے بس بیٹھے ہوئے تھے، کچھ بھی ذہن میں آ گیا، کچھ بھی شیطان دماغ میں ڈال دینا، فوراً چل پڑیں گے، چلو جی اب سوال کر لیتے ہیں۔ بھائی سوچو تو صحیح، سوال کرنے سے سوال بتاتا ہے کہ آپ کی سمجھ کتنی ہے، اس سے پتا چل جاتا ہے یہ اس بندے کا، یہ اس کا کیلیبر کیا ہے، کتنی سمجھدار ہے یہ عورت۔ اور بعض لوگ فرضی سوال بناتے رہتے ہیں، بس ایسے، اگر ایسا ہو جائے تو پھر کیا ہو، تو ویسا ہو جائے تو پھر کیا ہو۔ بچے یہ ایسی بات کریں تو سمجھ میں آتا ہے ہم اچھے بھلے لوگوں کے، بس یہ اگر ایسا تو اگر ویسا، اور میری فلاں دوست کے ساتھ ایسا ہوا ہے تو پھر وہ کیا کرے۔ اور بھائی جو دوست جس کے ساتھ معاملہ ہوا ہے وہ خود ہی سوال کر لے گی، آپ کو کیا اتنی ضرورت اس کی ہے، اس کو کہہ دیں وہ جا کے کسی سے پوچھ لے گی، اور فلانی انڈیا میں بیٹھی ہوئی اس کے ساتھ یہ ہو گیا، پاکستان میں فلانے کے ساتھ یہ ہو گیا، پھر وہ اس کو کیا کرنا چاہیے۔ جس کا مسئلہ وہ خود پوچھے، آپ کا نہ مسئلہ نہ آپ کو ساری زندگی وہ مسئلہ پیش آنا، لیکن ہم نے بس پوچھتے رہنا نارتھ پول میں وہ کیسے نماز پڑھیں گے اور ساؤتھ پول میں کیسے پڑھیں گے، بھائی اس سے آپ کا کیا تعلق۔ اسی طرح کی بیکار بحثیں نا ہمارے ہسٹری کے اندر ہوئی ہیں، اور اس کا ہم نے بہت نقصان اٹھایا۔ ہلاکو خان جب بغداد پہ اس نے حملہ کیا تھا، وہاں کے علماء بیٹھے ہوئے کیا بحث کر رہے تھے پتا ہے آپ کو، براق حلال ہے کہ حرام ہے، اب اس سے کیا فرق پڑتا تھا، لیکن ان بیکار بحثوں، ادھر وہ حملہ کر رہے ہیں ادھر یہ بیکار بحثیں کر رہے ہیں، یہ ہمارا ایک ایس، اگر آپ دیکھیں نا ذرا نوٹ کریں، ہمارا ایک ایس ماں، ایک نا یہ ایک پتہ نہیں ایسا ایک عادت بن گئی ہے ہماری کہ ہم اس طرح کے بیکار سوالات کرتے جاتے جن کا کچھ تعلق نہیں ہے، کوئی ہمارے عمل سے رتی برابر اس کا کوئی فرق نہیں پڑتا کہ آپ کو وہ پتا ہے یا نہیں پتا۔ اب لیکن وہ ذہن میں چونکہ آ گیا ہے تو اب کیا کریں، اب اٹھ کے ادھر سے ادھر ای میل کر رہے ہیں، کسی کو ٹیکسٹ کر رہے ہیں، کسی کو فون اٹھا کے کر رہے ہیں، بھی اس کا بھی جواب بتا دیں، بھی کیا فرق پڑا اسے، چاہے رات ہے یا دن ہے، دیکھنا نہیں ہے، بس فوراً فون کرنے لگ جاتے ہیں کہ بھائی یہ ہمیں فوراً جواب دیں۔ اور بعض لوگ ان کو یہ ہے، یہ نہیں ان کو کہ انہوں نے کوئی عمل کرنا ہے، انہوں نے بس پوچھنا ہے۔ مثلاً پردے کے اوپر لوگ کتنے سوالات کرتے ہیں، کہاں حکم ہے، کہاں ہے، بھائی آپ نے عمل کرنا ہے، اگر آپ کو دکھا دیا جائے آپ نے اس سے اس کو ماننا ہے، ماننا نہیں ہے، بس صرف دوسرے کو کارنر کرنے کے لیے کرنا، پھر بھی نہیں ہے، چاہے سارا سامنے دکھا دیا جائے تو فائدہ کیا پھر۔ تو کثرت سوال کو یہ اس کو ایک ناپسندیدہ چیز کہا گیا، آپ صلی اللہ علیہ وسلم نے فرمایا نا بال کی کھال اتارنے والوں کو ناپسند کیا، بال کی کھال اتارنے والے نہیں بنو، کہ بال کی کھال اتارنے والے ہلاک ہو گئے۔ نہیں بس ایک مسئلہ ہوا، اب آیت کدھر پڑی ہے، سوال کچھ اور ہو رہے ہیں۔ آیت پڑھی، اب مثال کے طور پہ ابھی ہم نے آیت پڑھی ہے نا کہ بھائی شکار نہیں کرنا احرام کی حالت میں، اب اس کے بعد پوچھیں گے تو کیا شکار کبھی بھی نہیں کرنا، وہ بھائی جب بتا رہے تھے اس وقت آپ کیا سن رہے تھے، اس وقت سننا ہی نہیں، یہ ہمارے ایک مزاج بن گئے۔ اس چیز سے منع کیا گیا، مت کرو کثرت سوال، جیسے اس کی اگزامپل دی گئی ہیں تفاسیر میں بھی، آپ دیکھیں گے کہ مثلاً کسی نے پوچھ لیا نوح علیہ السلام کی کشتی کی لمبائی اور چوڑائی کیا تھی، یا موسیٰ علیہ السلام کی ماں کا نام کیا تھا، اس سے آپ کا کیا تعلق۔ تو جن چیزوں کا ذکر نہیں کیا گیا، جو آپ سے کے عمل سے متعلق نہیں ہے، تو آپ نہ اپنا وقت ضائع کریں تو نہ دوسرے کا کریں۔ بنی اسرائیل نے گائے کے بارے میں کتنے سوال کیے تھے، یاد ہے ہم نے سورہ بقرہ میں پڑھا تھا، اس کے بعد کیا ہوا تھا، ان کے لیے مشکل بڑھ ہی گئی تھی نا، اور آپ صلی اللہ علیہ وسلم سے تو سوال کرنے کا بہت زیادہ سوال کیا، خاص طور پہ منع تھا کیونکہ اس وقت قرآن اتر رہا تھا، کوئی حکم آ سکتا تھا۔ واللہ غفور حلیم، اللہ تعالیٰ بخشنے والا بردبار ہے، اللہ کا بڑا تحمل ہے کہ تمہاری اس طرح کی باتوں کے اوپر بھی وہ تمہاری پکڑ نہیں کرتا، جانے دیتا ہے۔ قد سألها قوم من قبلكم، تم سے پہلے بھی ایک قوم تھی بڑے سوال کرتی تھی، کون تھے وہ، بنی اسرائیل، ہم سے پہلے وہ امت مسلمہ تھی نا، ان کو تو اتنی بال کی کھال اتارنے کی عادت تھی، لیکن اب کیا کریں، رونا تو اسی بات کا ہے کہ ہم بھی کوئی کم نہیں ہیں۔ اب صحابہ کرام نے تو اس چیز کو نصیحت پلے باندھ لیتے تھے نا، وہ تو کوئی آیت سن کے اور اس کے بعد اس کے پر عمل کرتے تھے، ہم نے تو سن کے بھی اس کے بعد پھر وہی کام ہے۔ تو ابھی دیکھیں کوئی اگر کوئی مسجد میں کوئی اسکالر آ جائے، پھر ان سے وہی سوال، میک ڈونلڈ حلال ہے کہ حرام ہے؟ اچھا پھر کیوں نہیں کھانا چاہیے؟ کریڈٹ کارڈ یوز کریں کہ نہیں کریں؟ ٹھیک دیکھیں اب، اور منع ہم نے کسی چیز سے نہیں ہونا چاہیے، شادیوں کے پر یہ کرنا چاہیے کہ نہیں؟ اگر وہ کہہ دیں گے نہیں کرنا چاہیے تو رکنا ہم نے پھر بھی نہیں۔ تو دیکھیں ان کے، انہوں نے بھی اتنے سوال کیے اس قوم نے، ثم اصبحوا بها کافرین، پھر ہو گئے وہ اس کے ساتھ کافر۔ کیسے کافر ہو گئے؟ اس لیے کہ سوال کرتے جاتے کرتے جاتے اور اس کے بعد عمل کرنا نہیں تھا۔ ظاہر ہے جب بہت سوال کریں گے تو پابندیاں لگتی گئی نا، کہ نہیں پھر یہ بھی نہیں کر سکتے، یہ نہیں کر سکتے۔ اب پابندیوں میں انسان جکڑا جاتا ہے، جب اتنی پابندیاں لگ گئیں تو اس کے بعد عمل کرنا ہی مشکل ہو گیا، پھر بھاگ گئے دین سے، دین سے ہی بھاگ گئے پھر، کہ چھوڑو ہم سے تو نہیں اتنی مشکلیں برداشت ہوتی۔ سمجھ آئے؟ یعنی جب سوال کرتے ہیں تو ظاہر ہے وہ مثلا کہیں کوئی چیز، ابھی خاموشی ہے اس کے بارے میں، ایک بندہ مثلا سوال کرتا ہے، یہ کرنا حلال ہے کہ حرام ہے؟ اب اگر کہہ دیا جاتا ہے یہ حرام ہے، اچھا پھر دوسری چیز کا سوال، اچھا یہ بتائیں یہ حلال ہے کہ حرام؟ جیسے ہمارے لوگ، اچھا یہ ماشاء اللہ کہنا کسی بری چیز کو لے کے، سبحان اللہ کہنا کسی کو طنز کر کے، یہ حلال ہے کہ حرام؟ بھائی ہر چیز حلال حرام کی کیٹیگری میں نہیں ہوتی، گرے ایریا بہت بڑا ہے جس میں خاموشی ہے۔ جب اس میں خاموشی ہے تو آپ بھی خاموش رہیں، کچھ ضروری نہیں کہ ہر چیز کو آپ کو یہ بتایا جائے یہ حلال ہے یہ حرام ہے، یہ حلال ہے یہ حرام ہے۔ اگر آپ نے اس طرح کرنا شروع کیا تو دیکھیں آپ کی جو حلال کی جو سمجھ لیں جو اس کا باکس ہے، جو حلال کی کیٹیگری ہے، وہ بہت لمیٹڈ ہو جائے گی، بہت ساری چیزیں حرام میں چلی جائیں گی، پھر آپ کیا کریں گے؟ تو گرے ہے، اس کو گرے ہی رہنے دیں، گرے میں پوچھ نہیں ہوگی۔ ہاں بچتے رہیں اس میں سے، چیزوں سے ان میں انوالو ہونے سے، لیکن اس کے اوپر جب خاموشی ہے نا تو آپ بھی خاموش رہیں۔ ٹھیک ہے؟ تو اللہ تعالی نے جو ان لوگوں کی یہی دیکھیں بتائی کہ تم لوگ ایسے نہ کرنا، کیونکہ انہوں نے اپنے عقیدے کے بارے میں، اپنے احکام کے بارے میں غیر ضروری چیزیں، یہ جیسے اب گائے کی مثال ہے، اس کی قربانی کی مثال تھی، کہ انہوں نے غیر ضروری سوالات کیے، اچھا بتائیں اس کا رنگ کیا ہو، اچھا بتائیں پھر وہ کیسی ہو، اس سے پہلے اگر وہ ایک گائے قربان کر دیتے تو ان کی جان چھوٹ جاتی، لیکن انہوں نے سوال کر کر کے ظاہر ہے وہ اتنی اسپیسیفک ہو گئی کہ پن پوائنٹ، اگر وہ گائے نہیں ہوگی تو کوئی اور گائے ایکسیپٹیبل ہی نہیں تھی۔ تو خود ہی اپنے لیے پابندیاں ایجاد کرائیں نا، پھر عمل بھی نہیں ہو پاتا، پھر جب پابندیاں زیادہ ہو جاتی ہیں، نہ پوچھتے تو اللہ تعالیٰ ویسے ہی چھوڑ دیتا۔ تو اس لیے یہاں پہ ہمیں ایک بہت زبردست لیسن بتایا گیا۔ پھر اب ان کی ایک رسم تھی، کچھ جانوروں کو وہ اللہ کے نام پہ یا بتوں کے نام پہ چھوڑ دیتے تھے کہ ان جانوروں سے ہم نے کوئی فائدہ نہیں اٹھانا۔ اب ان جانوروں کا، یہ ان چار جانوروں کے جو نام لیے گئے نا، ان کا مختلف تفاسیر میں بہت سارا علماء نے اس کی اختلاف ہے ان کے درمیان، کوئی کہتا ہے یہ چیز ہے، کوئی کہتا ہے یہ چیز ہے۔ تو خیر میں آپ کو ایک تفسیر کا بتا دیتی ہوں، باقی کوئی اتنا آپ کے لیے ضروری نہیں کہ آپ ہر ایک کو چھانتے کنگالیں، اس لیے کیونکہ آپ کو اصل مین چیز جو سمجھنی ہے کہ ان کو بتوں کے ناموں پہ چھوڑ دیا جاتا تھا۔ میں آپ کو ایک بخاری کا بتا دیتی ہوں، اس لیے آپ کو یہ بتایا ڈفرینٹ تفاسیر میں ڈفرینٹ ہے، کل کو آپ یہ نہیں کہیں پتہ نہیں ہمیں کیا بتا رہی ہیں اور کدھر سے بتا رہی ہیں۔ تو جو بخاری والی ہے نا وہ میں آپ کے سامنے رکھ دیتی ہوں۔ بحیرہ اس جانور کو کہتے تھے جس کے پیٹ کا، جس کے بطن کا دودھ وہ لوگ اپنے بتوں کے نام کر دیتے تھے، اس دودھ کو کوئی یوز نہیں کرتا تھا۔ ٹھیک ہے، بتوں کے نام پہ دودھ کا چھوڑ دیتے تھے۔ بعض کہتے ہیں کہ اس وجہ سے کیونکہ پانچ بچے وہ اونٹنی پیدا کر چکی ہوتی تھی اور آخری بچہ چونکہ میل ہوتا تھا تو اس کو بت کے نام پہ چھوڑ دیتے تھے۔ ٹھیک ہے، صاحبہ ان جانوروں کو کہتے ہیں جنہیں وہ اپنے معبود باطل کے نام پہ چھوڑ دیتے، سواری اور بوجھ سے آزاد کر دیتے تھے۔ اب نہ اس پہ سواری کرتے تھے نہ اس کے اوپر کوئی بوجھ ڈالتے تھے، یعنی کسی منت کے پورا ہونے پہ یا شکرانے کے طور پہ بت کے نام پہ چھوڑ دی جاتی تھی۔ ٹھیک ہے، اسی طرح وسیلہ اور حام ہے۔ تو وسیلہ وہ اونٹنی ہے جس کے پیٹ سے دو بچے اوپر تلے کے مادہ پیدا ہو جائیں، ان دونوں کے درمیان کوئی نر اونٹ پیدا نہ ہو، تو اسے بھی وہ بتوں کے نام پہ وقف کر دیتے تھے۔ اس لیے کہ یہ بہت، دیکھیں کتنی اچھی اونٹنی ہے نا، اس نے دو مادہ پیدا کیے ہیں، کیونکہ فیمیل ذرا زیادہ ویلیوبل ہوتی ہے نا جب جانور میں، فیمیل اس لیے کہ اس سے آگے फायदा उठाते हैं, ज्यादा उनका फायदा होता है, दूध भी देती है, आगे भी बच्चे पैदा करती है। और हाम उस नर ऊंट को कहते थे जिसकी नस्ल से कई बच्चे पैदा हो, जैसे कहा जाता है कि 10 बच्चे पैदा हो जाते थे तो उसके बाद उसको छोड़ देते थे, कहते कि वो इससे 10 बच्चे पैदा हो चुके, अब ये बुद्ध के, यानी एक तरह से उसको बहुत बड़ी उसको वक्फ कर देते थे ना, कि अब देखो कितना अच्छा इसने काम हमारे लिए किया है, इतना हमें फायदा दिया, तो जाओ अब हम तुम्हें बुद्ध के नाम पे छोड़ देते हैं, ना अब तुमसे कोई फायदा नहीं लेंगे, कोई तुम पे बोझ नहीं डालेंगे, बस तुम आजाद। इसी तरह ये जानवर घूमते फिरते रहते थे, मतलब कोई इनको छेड़ता भी नहीं था। अब जैसे आज भी कई बुजुर्गों के नामों पे, पीरों के नामों पे जानवर भी छोड़े जाते हैं, इंसानों को भी डेडिकेट कर दिया जाता है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैंने अमर बिन आमिर खुजाई को देखा है कि वो जहन्नुम में अपनी आंतें घसीट रहा है, उसने सबसे पहले ये रस्म ईजाद की थी, ये सुचारी रस्म थी ना बहीरा साहिबा के, इस तरह इनको छोड़ना बुतों के नाम पे उसने ईजाद किया था। तो मैंने उसको देखा कि जहन्नुम में वो अपनी आंतों को घसीट रहा है, और इसी ने कहा जाता है बुतपरस्ती ईजाद की थी, और जहन्नुम में इसके जलने की बदबू से दूसरे जहन्नमियों को भी तकलीफ पहुंचती है, इतना ज्यादा इसके ऊपर अजाब होगा। क्योंकि एक बुराई को शुरू करना, ईजाद करना, के बाद में लोग उस बुराई को करते रहें, ये सख्त इंसान के लिए बहुत सख्त सजा है, क्योंकि बाकी सबका भी गुनाह उसके ऊपर जाता है। तो अल्लाह ताला ने नहीं बनाया बहीरा और साहिबा और वसीला, ये उनके नाम दे दिए थे ना कि ये वसीला है, ये हाम है, तो ये अल्लाह ने नहीं ये इंट्रोड्यूस किया ये रस्म। ولكن الذين كفروا يفترون على الله الكذب, लेकिन वो लोग जिन्होंने कुफर किया वो घड़ लेते हैं अल्लाह पर झूठ, यानी वो कहते थे अल्लाह ने ये हुक्म दिया है, ये दीन का हिस्सा है। जब कोई दीन का हिस्सा किसी चीज को बना ले, ये बहुत सख्त गुनाह की बात है, इसलिए कि ये राइट सिर्फ अल्लाह ताला को है कि दीन क्या है और क्या नहीं है। अब झूठ बांध देना, वो भी अल्लाह के ऊपर झूठ बोहतान बांध रहे हो कि जो चीज हलाल है उसको हराम कर दिया, कि नहीं अब इसको तो ना कोई इससे फायदा उठाए, ना कोई इसको कहे, किसने तुम्हें कहा कि बुतों के नामों पे इस तरह से छोड़ दिया जाए। कितना बड़ा जुल्म है ना कि अल्लाह पर झूठ लगाना। अब हम भी, अल्लाह माफ करे, अल्लाह ताला महफूज रखे, मगर हमारे यहाँ भी ये ट्रेंड होता है, दीन का हिस्सा बना ली गई है चीजें, ना दीन ने कुछ कहा, ना कुरान वो बात कहता है, ना हदीस में वो बात आई, बस कह देते ना नहीं, ये बस अल्लाह का हुक्म है। ये आप भी जब भी कोई दीन बता के आपको कुछ कहे ना, जरूर चेक कर लें ये कुरान का हुक्म है, हदीस में ये हुक्म आया, अगर नहीं है तो फिर कैसे बना लिया। अक्सरहुम ला याकिलून, अक्सर इनमें से बेअकल है, इसीलिए तो तोहमतें लगा रहे, और इसीलिए जो दूसरे हैं वो बस अंधाधुन फॉलोइंग, ये नहीं है कि हम देख लें कहां अल्लाह ने हुक्म दिया। बाज लोग ना कोई चीजें हैं भी नहीं, लेकिन उनको कह रहे हैं इसके ऊपर इतना सवाब है, इसके ऊपर इतना वो है, भाई आप कहां से ये चीज निकाल के लाए कि इतना सवाब इस चीज पे मिलेगा।